यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपालमा कोरोना संक्रमणको दर घटेन, हिजो एकै दिन 9,400 बढ़ी संक्रमित थपिए। कोरोना उपचारमा सरकारले अधिकतम प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीको भनाई। संक्रमणको दर बढ़दै गएपछि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई 15 दिन थप गरियो। छिटो माध्यमबाट अक्सिजन प्लान्ट निर्माणका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने सरकारको निर्णय। नेपाली कंग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रयास गर्ने कांग्रेस बैठकको निर्णय र भारतमा पाइएको कोरोना भाइरसको प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य संगठनको भनाई। समाचार अब विस्तारमा। नेपालमा हिजो 9,483 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 21,316 नमूनाको परीक्षण गर्दा 9,483 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। हिजो काठमाडौँमा 2,788, ललितपुरमा 602 र भक्तपुरमा 537 सहित काठमाडौँ उपत्यकामा 3,927 जनामा संक्रमण पुष्टि भएको हो। हिजो रूपन्देहीमा 709, बाँकेमा 506, कास्कीमा 370, मोरङमा 350, दाङमा 265, झापामा 264 जना संक्रमित भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 4,13,111 पुगेको छ। हिजो विभिन्न मितिमा मृत्यु हुनेको थप संख्या सहित 225 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ। यो सँगै हालसम्म नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या 4,084 पुगेको छ। हाल देशभर 97,008 जना सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 1,084 जना आईसीयू र 290 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशका 30 जिल्लामा 500 भन्दा बढ़ी र 18 जिल्लामा 200 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित रहेका छन्। हिजो 5,225 जना कोरोना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुने दर 75.5% रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले कोरोना उपचारमा सरकारले अधिकतम प्रयास गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कोरोना नियन्त्रण र बिरामीको सहज सेवाका लागि अधिकतम स्रोत साधनको प्रयोग गरिने बताउनुभयो। मन्त्री त्रिपाठीले सरकारले संक्रमण नियन्त्रणको प्रयास गरिरहे पनि कोरोना संक्रमण उकालो लाग्ने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले महामारीका बेला कालोबजारी नगरेर बिरामीको उपचारमा सहयोग गर्न सबैमा अपील समेत गर्नुभयो। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि 14 अर्ब रूपियाँको स्रोत सुनिश्चित गरेको जनाएको छ। उक्त रकम अक्सिजन सिलिण्डर, आईसीयू, एसडीयू, भेन्टिलेटर, जनशक्ति लगायतमा खर्च गरिने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा निषेधाज्ञा 15 दिन थप गरिएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई 15 दिन थप गर्दै ज्येष्ठ 13 गतेसम्म पुर्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो। त्यस्तै बैठकले किराना पसल, तरकारी पसल, फलफूल पसल र डिपार्टमेन्ट स्टोरहरू बिहान 10 बजेसम्म खोल्ने निर्णय गरेको, साथै राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय बैठकले गरेको पनि प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो।
हामी काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू बसेर एउटा निर्णय गरेर जेठ 13 गते राति 12 बजेसम्मको लागि निषेधाज्ञा बढाइएको छ र निषेधाज्ञा अझै कडाई गर्ने, जस्तो विवाह व्रत भन्दा 10 जनामा सीमित गर्नुपर्ने, त्यो चाहिँ घरैमा गर्नुपर्ने हो, विवाह पार्टी प्यालेस होटेलमा गर्न नपाइने, अत्यावश्यक सेवा बाहेका जिल्ला स्थित सबै सरकारी कार्यालयहरू बन्द, अत्यावश्यक खाद्य सामग्री बिक्री वितरण गर्ने ती पसलहरू चाहिँ 9 बजेको सट्टा 10 बजे कायम गरिएको छ। हामी नियमित रूपमा प्रभावकारी रूपले अनुगमन गरेर अझै कडाई गर्छौँ, तर शर्त हाम्रा सीमित स्वास्थ्यको मापदण्ड अपनाएर सीमित काम कुरो गर्ने जुन यसअघि दिएको छ, यसपालि पनि त्यसरी दिएका छन्। जस्तो सरकारी आयोजनाहरू बनाउने, त्यसको लागि राति सामग्री ओसार प्रसार गर्ने, अत्यावश्यक भए दिउँसो जिल्ला प्रशासनको पास लिएर गर्ने, अत्यावश्यक भएमा बाहेक सबै राति सामान ओसार प्रसार गर्ने, दिउँसो कार्यस्थलोमा लेबरहरू राखेर त्यो कामसँग सम्बन्धित मान्छेहरू राखेर काम गर्न पाउने यसअघिकै चाहिँ लागू गरेका छौँ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई। बैठकले कालीमाटी र बल्खुका तरकारी तथा फलफूल बजारमा बढ़ी भीड़ हुने गरेको पाइएकाले त्यहाँबाट खुद्रा बिक्री बन्द गरी होलसेल मात्र सञ्चालन गर्न दिने निर्णय पनि गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गर्नुभएको छ। हिजो प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग अक्सिजन उद्योगहरूलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो। बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय पनि गरेको छ भने अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरू, अस्पताल र अस्पतालबीच समन्वय गर्ने निर्णय गरेको छ। त्यस्तै छिटो माध्यमबाट अक्सिजन प्लान्ट निर्माण गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ। काठमाडौँ उपत्यका र काभ्रेमा गरी अहिले 9 अक्सिजन उद्योगहरू सञ्चालनमा छन्। 15,000 लिटर भन्दा बढ़ी माग भए पनि अहिले 7,200 लिटर मात्र उत्पादन क्षमता रहेको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा उपलब्ध ठूला भवनलाई आइसोलेसन केन्द्रका रूपमा संचालन गरी कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाइने बताउनु भएको छ। काठमाडौँको वसुन्धरामा संचालन हुन लागेको राधा स्वामी कोविड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टरको हिजो निरीक्षण गर्नुहुँदै कोविड 19 संकट व्यवस्थापन संचालन केन्द्रका संयोजक समेत रहनुभएका पोखरेलले मुख्य सचिव डाक्टर शंकरदास बैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर साक्यलाई आइसोलेसन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिनुभयो। यसै साताभित्र नेपाली सेनाले सो केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ। कोविड 19 संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसीले हिजो काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा सीसीएमसीका सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव खगराज बरालले अहिले संक्रमितको उपचारका लागि दैनिक 15,000 सिलिण्डर आवश्यक पर्ने भए पनि 7,200 सिलिण्डर मात्रै उत्पादन भइरहेको जानकारी दिनुभएको छ। उहाँले उत्पादन बढ़ाउन सरकारले तुरन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर संचालनको तयारी गरेको पनि जानकारी दिनुभयो। प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मत सम्भार गरेर चलाउने उहाँले बताउनुभयो। उपत्यकामा अभाव कम गर्न पोखरा, चितौन र बाराबाट अक्सिजन ल्याइएको पनि उहाँले जानकारी दिनुभयो। नेपालमा उत्पादन कम भएकाले दात्री निकायबाट तरल अक्सिजन ल्याउने जनाइएको छ। सर्वोच्च अदालतले कोविड 19-बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनयुक्त अस्पताल लगायत पूर्वाधार तत्काल तयार गर्न आदेश जारी गरेको हो। थप अनुसन्धानयुक्त अस्पतालहरू थप साधनयुक्त अस्पतालहरू संचालन गराउनेतर्फ आवश्यक पहल गर्नुपर्ने समेतका समस्याहरूको समयमै सम्बोधन हुनुपर्ने अवस्था देखिएको उल्लेख गर्दै आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन र अस्पतालहरूमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्न पनि सर्वोच्चले आदेश दिएको छ। नेकपा एमालेका नेता एवं बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईको हिजो निधन भएको छ। कोरोना संक्रमण भएपछि मनमोहन अस्पताल काठमाडौँमा उपचाररत चौलागाईको हिजो साँझ निधन भएको हो। चौलागाई 2056 सालमा दोलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो भने दोस्रो संविधान सभामा समानुपातिकतर्फ संविधान सभा सदस्य हुनुभएको थियो। उहाँ 2074 निर्वाचनमा दोलखा खबाट बागमती प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो। छिमेकी भारतमा उच्च दरले कोरोनाको संक्रमण बढ़ेपछि प्रदेश नम्बर 2 नेपाल भारतको सीमा नाकामा विशेष कड़ाई गरिएको छ। विगतमा विवाह व्रतबन्ध जस्ता सामाजिक संस्कारहरूमा भारतीय नागरिकको सहभागिताले संक्रमण फैलिएको भन्दै भारतीय नागरिकलाई प्रवेशमा रोक लगाइएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
भारतमा कोरोनाको महामारी उच्च दरले फैलिएपछि प्रदेश नम्बर 2 सीमानाकामा विशेष कड़ाई गरिएको छ। प्रदेश नम्बर 2 464 किलोमिटर खुल्ला सिमानामा सशस्त्र प्रहरीको निगरानी बढ़ाइएको छ। नेपाल सरकारले नेपाली नागरिकलाई प्रवेश गर्न दिनका लागि प्रदेश नम्बर 2 3 सीमानाका मात्र खुल्ला गरेको छ। लुकी छिपी भारतीय नागरिक नेपाल प्रवेश गर्ने कतिको सम्भावना छ भन्ने जिज्ञासामा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला,
सार्वजनिक सूचना गरेर धनुषाका सम्पूर्ण सीमाहरू आवाजावतको लागि बन्द गरिएको सूचना हामीले प्रकाशित गरिसकेका छौं। त्यो अन्तर्गत हामीले सुरक्षा निकायलाई स्पष्ट निर्देशन समेत दिइसकेका छौं र अहिले बोर्डर चाहिँ कम्प्लिट टाइट छ। हाम्रा कुनै पनि नाका वैधानिक रूपमा खुलेका छैनन् र हामीले स्पष्ट रूपमा अहिले धनुषाबाट आवाजावत गर्न कम्प्लिट रूपमा बन्द गर्ने भनेर निर्णय गरेका छौं र त्यसको प्रभावकारी कार्यान्वयन भइरहेको छ र आवाजावत भएको छैन भन्ने नै मलाई जानकारी छ।
खास गरेर विवाह व्रतबन्ध सहितको संस्कारहरूमा विगतका दिनहरूमा भारतीय नागरिक आएका कारणले नै धनुषा सहित प्रदेश नम्बर दुईका विभिन्न जिल्लाहरूमा कोरोनाको संक्रमण उच्च दरले बढ़ेको छ। अहिले भारतीय नागरिकलाई कुनै पनि सीमा नाकाबाट नेपाल प्रवेश गर्न दिइएको छैन। सीमाको सुरक्षा व्यवस्थाका बारेमा प्रदेश नम्बर दुईका सशस्त्र प्रहरी नायब महानिरीक्षक सीपी गौतम,
इण्डियाबाट आउने भारतीय नागरिकहरूलाई अहिले प्रवेश दिएको छैन र सबै नाकाहरूमा हाम्रो जनशक्तिको अधिकतम जनशक्ति चाहिँ हामीले सीमा नाकामै परिचालित गरेका छौँ र त्यसमा चाहिँ दिउँसो राति 24 घण्टा हामी फरवार्ड अपरेटिङ बेस खडा गरेर बसिरहेको अवस्था छ र अहिले उताबाट आवाज जावत हुने अब नयाँ मान्छेहरू लुकीछुपी आउन खोज्छन्, त्यसको लागि पनि हामीले निगरानी बढ़ाएर अहिले आदालतलाई हामीले पूर्ण रूपमा बन्द गरेको अवस्था छ।
कोरोनाका महामारीबाट जोगिने र जोगाउने दायित्व स्थानीय वासीको पनि रहेकाले विशेष सुरक्षा एवं सजगता आफै पनि अपनाउन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाललाई कोरोना विरूद्धको लड़ाईमा सघाउन बंगलादेशले औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। ढाकामा हिजो आयोजित कार्यक्रममा बंगलादेशका विदेश मन्त्री डाक्टर एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मल्लिकले बंगलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई औषधि तथा स्वास्थ्य सामग्री संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको ढाका स्थित नेपाली दूतावासले जनाएको छ। कर्णाली प्रदेश सरकारले नयाँ भेरिएण्ट सहितको कोविड 19 को रोकथाम, नियन्त्रण तथा उपचार तथा प्रतिकारका लागि स्वास्थ्यका 120 कर्मचारीलाई करारमा नियुक्ति दिएको जनाएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा लुकाई छिपाई, अवैध रूपमा अक्सिमिटर बिक्री वितरण गर्ने 7 जना पक्राउ परेका छन्। बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोड समेत नभएको, न्यून गुणस्तरको अक्सिमिटर बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। उनीहरूबाट 865 थान अक्सिमिटर बरामद भएको र पक्राउ परेका 7 जनालाई कानूनी कार्यवाही अघि बढ़ाइएको छ। बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमितको संख्या बढ़दै गएपछि हेटौँडा उपमहानगरपालिकाभित्र अटो रिक्सालाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिने भएको छ। मकवानपुर कोविड 19 संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार हेटौँडा उपमहानगरपालिकाका 19 ओडामा अटो एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरिएको हो। नेपाल अटो तथा विद्युत यातायात प्रणाली हेटौँडाले उपमहानगरपालिका अन्तर्गतका ओडा कार्यालयसँग आवश्यक समन्वय गरी प्रत्येक ओडामा 2-2 अटो एम्बुलेन्स सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल हिजो कोरोना भाइरस संक्रमणबाट निको भई अस्पतालबाट घर फिर्ता हुनु भएको छ। कोरोनाबाट संक्रमित भएपछि यही वैशाख 18 गते नर्विक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता खनाल स्वस्थ भई हिजो डिस्चार्ज हुनुभएको हो। त्यस्तै कोरोनाबाट संक्रमित भई उपचार गराइरहनुभएकी पूर्व रानी कोमल शाहको स्वास्थ्यमा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ। नर्विक अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्षबाट शैयामा सारेर उपचार भइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र पूर्व अधिराज कुमारी प्रेरणा शाह कोरोना संक्रमण मुक्त भइसक्नु भएको छ। पूर्व राजा शाह दम्पतिसहित परिवारका 3 जना नर्विक अस्पतालमा उपचाररत हुनुहुन्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाउनु भएपछि नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको हिजो सभापति शेरबहादुर देउवाको निवास बुढा नीलकण्ठमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभए अनुसार संविधानको धारा 76 उपधारा 2 बमोजिम कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि सम्पूर्ण रूपमा लाग्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा प्रकाश रण महतले जानकारी दिनुभयो। बैठकले नयाँ सरकार गठनका लागि नेकपा माओवादी केन्द्रको समर्थन रहेको र जनता समाजवादी पार्टी नेपालको पूर्ण समर्थनका लागि पहल जारी गर्ने निर्णय पनि गरेको छ। प्रतिनिधि सभामा विश्वासको मत अस्वीकृत भएसँगै राष्ट्रपतिले सोमबार नेपालको संविधानको धारा 76 उपधारा 2 बमोजिम दुई वा दुई भन्दा बढ़ी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीका लागि यही वैशाख 30 गते साँझ 9 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको थियो। उता गण्डकी प्रदेशमा हिजो नयाँ सरकार गठनबारे दलहरूले प्रयासलाई तीव्रता बनाएका छन्। यही वैशाख 26 गते मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले 3 दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। यसअघि मुख्यमन्त्री गुरूङ विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताले नयाँ सरकार गठनका लागि 31 सदस्य सहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने प्रयास गरे पनि राष्ट्रिय जनमोर्चासँग अझै कुरा मिल्न सकेको छैन। आज विश्व नर्सिङ दिवस अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिलको आह्वानमा हरेक वर्ष मे 12 दिन यो दिवस मनाउने गरिन्छ। विश्वभरका नर्सहरूले स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर र सम्मान स्वरूप मनाइने नर्सिङ दिवसको उपादेयता अहिलेको अवस्थामा झन बढ़ेको छ। नर्सिङ दिवसको अवसरमा एक सन्देश दिनुहुँदै स्वास्थ्य मन्त्री हृदय त्रिपाठीले कोरोना विरूद्धको लड़ाईमा दिनरात नभनी बिरामीको सेवामा खटिने सम्पूर्ण नर्सहरूमा कृतज्ञता व्यक्त गर्नुभएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहरले प्रभावित जुम्लाको हिमा गाउँपालिकाको प्रत्येक वड़ामा स्थानीय जनप्रतिनिधि परिचालित गरेर संक्रमितहरूको अवस्था बारेमा जानकारी संकलन गर्ने तथा आवश्यक व्यवस्थापन गर्ने कार्य हुँदै आएको छ। जुम्लाबाट सागर परियार।
टोलटोलमा गएर कोरोना विरूद्ध सचेत गराउने, बाहिरबाट आएका नागरिकको तथ्याङ्क राख्ने लगायतका काम जनप्रतिनिधिहरूले गरिरहेका छन्। गाउँ गाउँमा कोरोना रोकथामका लागि गरिएका गतिविधि बारे बताउँदै हिमा गाउँपालिका 5 वडा अध्यक्ष नन्द बहादुर रावत:
अब हामीले सन्देश दिने के रहेछ भने साबुन पानीले राम्रोसँग गर्ने, दूरी कायम गर्नु होला र घरभित्रै पनि एकदम काहीँबाट बाहिरबाट कोही व्यक्ति छोराछोरी आएपछि तिनलाई सजग राख्नु होला भनेर हामी भनिरहेका छौँ।
नाङमा गमगढी सड़कको प्रवेशद्वारमा पर्ने हिमा गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याएको छ। पालिकामा आउने सेवा गराईको नियमित स्वास्थ्य जाँच गराउनेदेखि सम्पूर्ण स्वास्थ्य संस्था, सुरक्षाकर्मी र स्वास्थ्य कर्मीलाई मास्क, सेनिटाइजर, पीपी सेट लगायतका अन्य स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ भने 5 बेडको कोविड अस्पताल र 20 बेडको अस्थायी आइसोलेसन समेत तयारी अवस्थामा राखेको हिमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रतन बहादुर रावतको भनाइ छ।
गाउँपालिका स्थित एउटा हामीले हेल्थ सहायता डेस्क हामीले स्थापना गरेका छौँ। त्यहाँ आउने सेवा गराईलाई हामी सर्वगण मार्फत हामीले जाँच्ने गरेका छौँ। तीनवटै प्रहरी चौकीलाई हामीले यो मास्क सेनिटाइजर वितरण गरेका छौँ र यो पालिका स्तरमा कोविड अस्थायी अस्पताल 5 बेडको प्रथम स्वास्थ्य केन्द्रमा स्थापना गरेका छौँ। 20 बेडको अस्थायी आइसोलेसनको लागि पनि हामी तयारी अवस्थामा राखेका छौँ।
विगतको जस्तो नाकामा खटिने, भिडभाड गर्ने भन्दा पनि यसपालि हिमा गाउँपालिकाका 28 गाउँमा को नयाँ मान्छे आयो, कहाँबाट आएको हो, कति आए, उसको अवस्था के छ भन्ने तथ्याङ्क संकलन गर्न र नागरिकलाई कोरोना संक्रमण विरूद्ध सचेत गराउन हिमाका 28 गाउँमा जनप्रतिनिधि खटिएको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर साईले बताउनुभयो।
विदेशबाट आउने, भारतबाट आउने, अन्य मुलुकबाट आउने र अथवा तल नेपालगंजबाट आउनेलाई तिनको निगरानी कसरी गर्ने, तिनको लेखाजोखा कसरी गर्ने भन्ने कुरामा हाम्रो 28 गाउँ छ। 28 गाउँमा 28 हामीले जनप्रतिनिधिलाई खटाएका छौँ।
अक्सिजन सिलिण्डर र चिकित्सक अभावले जुम्लाका अस्थायी कोविड अस्पताल र आइसोलेसन प्रयोगविहीन अवस्थामा छन्। त्यसैले जुम्लाका 8 स्थानीय तहका जनप्रतिनिधि गम्भीर भएर कोरोना रोकथाम र नियन्त्रणमा जुड्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
बागलुङको ढोरपाटन नगरपालिका 5 प्याङखोलामा गैराती ट्याक्सी दुर्घटना हुँदा चालकसहित 2 मृत्यु भएको छ। घटनामा 1 घाइते भएका छन्। पोखराबाट ढोरपाटन जाँदै गरेको ध1ज528 नम्बरको ट्याक्सी प्याङखोला घुम्तीमा दुर्घटना हुँदा 1 घटनास्थलमै र 1 उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्दीबाङका प्रमुख जयराम उन्तले जानकारी दिनुभयो। मृत्यु हुनेमा प्याङखोलाकै 40 वर्षीय जोगबहादुर बिक र ट्याक्सी चालक बडीगार्ड 1 ग्वाली चौरका 35 वर्षीय ढालबहादुर थापा रहेका छन्। दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते हुनुभएको र उनलाई उपचारका लागि बुर्दीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको प्रहरीले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भारत, बेलायत, यूके, बेलायत, दक्षिण अफ्रिका र ब्राजीलका कोविड 19 प्रकारहरूलाई जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ। डब्ल्यूएचओले भारतमा पाइएको कोरोना भाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको रूपमा वर्गीकरण पनि गरेको छ। डब्ल्यूएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको संक्रमण अन्य प्रकारभन्दा सजिलै फैलने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको पनि जनाएको छ। डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमबार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुन सक्ने देखिएको बताउनुभयो। उहाँले यो प्रकारका लागि खोपको प्रभावकारिता कम हुनु नै चिन्ताको विषय भएको बताउनुभयो। भारतमा भेटिएको यो प्रकार 30 भन्दा बढ़ी मुलुकहरूमा फैलिसकेको पनि डब्ल्यूएचओले जनाएको छ। यसबाहेक बेलायत, दक्षिण अफ्रिका र ब्राजीलका कोविड 19 प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ। छिमेकी भारतमा पछिल्ला केही दिन यता कोरोना संक्रमितको दरमा कमी आएको छ। दिनौ 4 लाख बढ़ी संक्रमित थपिँदै आएको भारतमा नयाँ संक्रमितको संख्यामा अहिले केही कमी आएको हो। भारतमा गत 24 घण्टामा 3,48,000 बढ़ी कोरोनाका नयाँ संक्रमितहरू थपिएका छन्। 24 घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने 4,200 रहेको छ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तर जोड्ने सिलगढ़ी झिंगराना सड़कमा कालोपत्रको काम शुरू गरिएको छ। उक्त सड़क कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरू गरेसँगै अहिले कालोपत्र गर्ने काम शुरू भएको हो। सिलगढ़ीबाट ओखरबट हुँदै ओसायल बगले खण्डमा पहिलो ठेक्का अन्तर्गत सड़क कालोपत्रको काम शुरू गरिएको र बाँकी काम पनि चाँडै शुरू हुने इन्जिनियर राजेन्द्र चौधरीले जानकारी दिनुभयो। कोरोना संक्रमणको जोखिममा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्य गरिरहेको निर्माण कम्पनी सीएबी कन्स्ट्रक्सन प्राली जावलाखेलले जनाएको छ। खप्तर जोड्ने सड़क निर्माण समयमा नै सम्पन्न हुन सके खप्तर पुग्न पर्यटकलाई निकै सहज हुनेछ। भरतपुर महानगरपालिका 10-24 कोठीमा रहेको प्राइम कमर्सियल ब्याङ्कमा आग लागि हुँदा 40 लाख रुपियाँ बराबरको क्षति भएको छ। सोमबार साँझ 81 आग लागि हुँदा अनुमानित 40 लाख रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार आग लागिबाट बैंकमा रहेका कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, फर्निचर लगायत आन्तरिक सजावटका सामान जलेर नष्ट भएको हो। विद्युत चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। लमजुङमा गण्डकी प्रदेश सरकारद्वारा सञ्चालन गरिएका खानेपानी आयोजना मध्ये 15 आयोजना सम्पन्न भएका छन्। बेसी सहर नगरपालिका 8 रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा इकाई कार्यालय लमजुङद्वारा सञ्चालन भएको 50 आयोजना मध्ये 15 काम सकिएको हो। संघीय सरकारबाट हस्तान्तरण भएका सशर्त अनुदानका 25 योजना मध्ये 9 आयोजना समेत सम्पन्न भइसकेको छ। बाँकी अन्य निर्माणाधीन आयोजना समेत अन्तिम चरणमा पुगेको इकाई कार्यालयका प्रमुख इन्जिनियर शम्भुराज खनालले जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ, अब मौसम। आज प्रदेश 1 र 2 प्राय बदली हुने, अन्य भागमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने र प्रदेश 1, 2 गण्डकी र बागमती प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 25.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस, वर्षा 12.4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:17 भयो भने सूर्यास्त भरे साँझ 6:44 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपालमा कोरोना संक्रमणको दर घटेन, हिजो एकै दिन 9,400 बढ़ी संक्रमित थपिए। कोरोना उपचारमा सरकारले अधिकतम प्रयास गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीको भनाई। संक्रमणको दर बढ़दै गएपछि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई 15 दिन थप गरियो। छिटो माध्यमबाट अक्सिजन प्लान्ट निर्माणका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने सरकारको निर्णय। नेपाली कंग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रयास गर्ने कांग्रेस बैठकको निर्णय र भारत मा पाइएको कोरोना भाइरसको प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य संगठनको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।